बिस्मिल्लाहिर्रहमानिर्रहीम। हज़रत चौधरी फ़तेह मोहम्मद सयाल साहिब, तसनीफ़ अताउल वहीद बाजवा साहिब। 1913 का वाक़िया है कि दावत अल्लाह की मुहिम के पेश नज़र हज़रत खलीफ़तुल मसीह अल्लवल ने जमात से अपील की कि हमें लंदन मिशन में एक मुरब्बी की ज़रूरत है, कोई मुनासिब दोस्त जाने के लिए तैयार हों तो अपना नाम दें। ये वो पहला मौका था कि जब खलीफ़ा वक्त मुल्क से बाहर दावत अल्लाह के लिए बाकायदा मुरब्बी भिजवाने की तहरीक फरमा रहे थे। इस मौका पर एक नौजवान जिसका रंग सुर्ख सफ़ेद था, खूबसूरत खदोखाल, दरमियाना कद, वजीह चेहरा, आंखें चमकदार, खूबसूरत नाक, खूबसूरत दाढ़ी और गोल चेहरा था। नहायत सादा मगर साफ़ सुथरा लिबास ज़ेब तन किए आगे बढ़ा और अपने प्यारे आका की आवाज़ पर लब्बैक कहते हुए इशात दीन हक की इस अजीम मुहिम के लिए अपना नाम पेश किया। इस नौजवान का ये अमल कोई इत्तफाक न था बल्कि तकदीर इलाही का नतीजा था। ये वही नौजवान था कि जिसके वालिद मोहतरम ने उसे बचपन में कादियान तालीम हासिल करने के लिए इस नीयत से भेजा था कि बड़ा होकर कोई दीन का काम करे। और सितंबर 1907 में जब हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम ने जमात के सामने वक्फ़े ज़िंदगी की पुरज़ोर तहरीक फरमाई तो इस आवाज़ पर लब्बैक कहने वालों में दूसरे नंबर पर इसी नौजवान का नाम था और उसके नाम के सामने हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम ने तहरीर फरमाया था मंजूर। हज़रत खलीफ़तुल मसीह अव्वल ने बखुशी इस नौजवान का वक्फ कबूल फरमाया और फौरी इंग्लिस्तान जाने की हदायत फरमाई। उस वक्त जमात के पास इतने माली वसाइल ना थे कि एक मुरब्बी को इंग्लिस्तान भिजवाने का इंतज़ाम कर सके, लेकिन इस हौसलामंद नौजवान ने मुसम्मम इरादा कर लिया कि प्यारे आका की आवाज़ पर लब्बैक कहा है तो उसे अब अमली जामा भी पहना कर रहना है। चुनाचे किसी किस्म के मुतालबे के बग़ैर ये नौजवान लंदन जाने की तैयारी करने लगा। रवानगी से कबल जब मुलाकात के लिए हुजूर अनवर की खिदमत में हाज़िर हुआ और रवानगी की इजाज़त तलब की तो हज़रत खलीफ़तुल मसीह अव्वल ने दरियाफ़्त फरमाया कि किराए का क्या इंतज़ाम किया है। ये नौजवान अभी खामोश ही थे कि हजूर की खिदमत में एक खादिम रुक्का और एक रुमाल में बंधी कुछ रकम लाया। ये 500 और कुछ रुपए थे जो हज़रत साहिबजादा मिर्ज़ा बशीरुद्दीन महमूद अहमद साहिब ने भिजवाए थे। हजूर ने यह रकम आपको अनायत फरमाई। मजलिस में चर्चा हो गया कि पहला मुरब्बी 500 रुपए लेकर लंदन जा रहा है। 105 रुपए हज़रत मीर नासिर नवाब साहिब ने दिए और बाद लोगों ने एक एक दो दो रुपए दिए। चुनाचे ये पहला मुरब्बी अहमदियत 780 रुपए की कलील रकम लेकर अपने मिशन पर रवाना हुआ। ना कोई नए कपड़े ख़रीदे ना कुछ और, सिर्फ 150 रुपए की कुतुब ख़रीदी और एक लंबे सफ़र पर रवाना हो गया। जुलाई 1913 में वो लंदन पहुंचा, जहां दरअसल उसके ज़माने तालिबे इल्मी का देखा हुआ ख्वाब पूरा होना मकसूद था, जिसमें उसने देखा था कि वो यूरोप में दीन हक का पैगाम पहुंचाएंगे। प्यारे साथियों, ये नौजवान हज़रत चौधरी फ़तेह मोहम्मद सयाल थे। आपके वालिद मोहतरम का नाम हज़रत चौधरी निज़ामुद्दीन साहिब था, जिनका आबाई वतन जोड़ा कलां तहसील कसूर है और आप वहाँ के बहुत बड़े ज़मींदार थे। 1884 में आपको हज़रत मसीह मऊद अलैहिस्सलाम की किताब बराहीन अहमदिया मिली और 1899 में आप बैत करके हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम के खुद्दाम में शामिल हो गए। आप एक पुरजोश दाई अल्लाह थे। 29 मार्च 1942 को बउमर 85 साल आप अपने मौलाए हकीकी से जा मिले। हज़रत फ़तेह मोहम्मद सयाल साहब की पैदाइश जोड़ा कलाम में 1887 में हुई। 1899 में जब हज़रत निज़ामुद्दीन साहिब कादियान तशरीफ़ लाए तो आपके साहिबजादा हज़रत फ़तेह मोहम्मद सयाल साहब भी साथ थे और उसी वक्त मसीह पाक की बैत की सआदत हासिल की। हज़रत चौधरी फ़तेह मोहम्मद सयाल साहब फरमाते हैं कि जब मैं कादियान आया, इन दोनों गालिबन मारूफ़ अहमदियों की तादाद 1000 से ज़ायद न थी। उस वक्त ना कोई तार घर था और ना बिजली थी, ना रेल थी और ना आज सी रौनक थी। मेहमान खाना में अक्सर मेहमान मिट्टी के प्यालों में पानी पीते और वही सालन के लिए इस्तेमाल होते थे। आपने इब्तदाई तालीम अपने गांव जोड़ा में हासिल की और फिर 1900 में कादियान आ गए और 10वीं जमात तक यहीं तालीम हासिल की। 1910 में आपने गवर्नमेंट कॉलेज लाहौर से बीए किया और 1912 में अलीगढ़ यूनिवर्सिटी से एमए की डिग्री हासिल की। आप उन लोगों में से थे जिन्हें हज़रत अकदस मसीह माउद के साथ एक ख़ास अकीदत और कुर्ब का ताल्लुक़ था। एक दफ़ा हज़रत मसीह माउद ने किसी सफ़र पर जाना था, हजूर अलैहिस्सलाम ने ख़ुद आपका नाम साथ जाने वालों में लिखवाया और नाम लिखने वालों से कहा कि शायद आप लोगों ने फ़तेह मोहम्मद का नाम इसलिए छोड़ दिया कि वो तो बहरहाल पहुंच जाएगा। आपको हज़रत मसीह माउद अलैहिस्सलाम से बहुत मोहब्बत थी। एक दफ़ा हजूर जक्का पर गुरदासपुर गए तो चौधरी फ़तेह मोहम्मद साहेब और अब्दुलरहमान साहेब दौड़ते हुए साथ गए। हज़रत मसीह माउद अलैहिस्सलाम भी आपसे बहुत मोहब्बत रखते थे, चुनाचे जब रात के वक्त तार देने की ज़रूरत पड़ती तो हजूर आप ही को बटाला भिजवाया करते थे। ज़माने तालिबे इल्मी में जब आप लाहौर में मुकीम थे, हजूर अलैहिस्सलाम आपको अपनी तसानीफ़ बज़रिया डाक मुफ्त अरसाल फरमाते और अगर कभी आप किसी तातील के दौरान कादियान ना पहुँचते तो हजूर अलैहिस्सलाम दरियात फरमाते कि फ़तेह मोहम्मद क्यों नहीं आया। इसी तरह हज़रत अकदस मसीह माउद अलैहिस्सलाम ने अपने रफ़का का एक वफ्द गुरु हर सहाय ज़िला फ़िरोज़पुर हज़रत बाबा गुरु नानक साहब के तबरकात देखने के लिए भेजा तो आपको भी इसमें शामिल फरमाया और अपनी किताब चश्मे मारफत में आपका तज़किरा इसी वक्त में फरमाया। हज़रत चौधरी साहब का ये प्यार और मोहब्बत का ताल्लुक़ ख़ानदान हज़रत अकदस मसीह माउद अलैहिस्सलाम और खुलफाए कराम के साथ भी इसी तरह मजबूत और कायम रहा। हज़रत चौधरी साहब का ये प्यार और मोहब्बत का ताल्लुक़ ख़ानदान हज़रत अकदस मसीह माउद अलैहिस्सलाम और खुलफाए कराम के साथ भी इसी तरह मजबूत और कायम रहा। हज़रत मिर्ज़ा बशीरुद्दीन महमूद अहमद साहिब खलीफतुल मसीह सानी से आपकी दोस्ती बचपन से ही थी। हजूर ने 1900 में एक मजलिस कायम की जिसका नाम हज़रत मसीह माउद अलैहिस्सलाम ने अंजमन तशीज़ुल अज़हान रखा। इस बारे में हज़रत खलीफतुल मसीह सानी ने फरमाया, मैंने तशीज़ुल अज़हान जारी किया तो जिन लोगों ने इब्तदा में मेरी मदद की उनमें चौधरी साहेब भी शामिल थे। इसी तरह चौधरी फ़तेह मोहम्मद साहेब सयाल को हज़रत खलीफतुल मसीह सानी के साथ बहुत से सफ़रों में साथ रहने की तौफीक भी मिली। चुनाचे इन सफ़रों में सफ़रे लाहौर, सफ़रे कसूर, सफ़रे गुरदासपुर और सफ़रे सिंध वगैरह शामिल हैं। 20 फरवरी 1944 को होशियारपुर के इस मकानुल मारूफ तवीला के सामने, जिसमें 1886 में हज़रत अकदस मसीह माउद ने 40 दिन चिल्ला कशी की और आपको मुसलह माउद की अजीम बिशारत दी गई, एक जलसा मुनक्कद किया गया ता इस निशान रहमत के पूरे होने का ऐलान किया जाए। हज़रत चौधरी साहब भी इस जलसा में शामिल थे, बल्कि उन चंद अहबाब में से थे जिन्होंने हज़रत साहब की माईयत में इस बाबरकत कमरा में जाकर दुआ करने की तौफीक पाई। 1924 में हज़रत खलीफतुल मसीह सानी दौरा यूरोप पर तशरीफ़ ले गए तो उस वक्त भी आपको माईयत की सआदत नसीब हुई। हज़रत खलीफतुल मसीह अव्वल के साथ तो आपका रूहानी रिश्ता के साथ साथ जिस्मानी रिश्ता भी था, वो इस तरह कि हज़रत खलीफतुल मसीह अव्वल की ज़ौजा अव्वल के बतन से हजूर की नवासी हाजरा बेगम साहिबा हज़रत चौधरी साहब के अक़द में आईं। 1908 में जब खिलाफत उला का इंतखाब हुआ तो आपने भी बैत की और इस अहद को खूब निभाया। आपका खिलाफत से ऐसा इश्क वफा का ताल्लुक था कि बैत खिलाफत सानिया के वक्त पर आपका बैत का खत आने से कबल ही अलफजल में आपको खिलाफत से वाबस्ता करार दे दिया गया। ये ताल्लुक़ एक तरफा ना था, हज़रत खलीफतुल मसीह सानी को भी आपसे बहुत प्यार था। 1917 का वाकया है कि आप कुकरों की वजह से बीमार थे। एक रात इस कदर तकलीफ़ थी कि हज़रत मीर मोहम्मद इस्माइल साहब को बुलवाया गया। हज़रत मीर साहब ने दवाई लगाई और वापस जाकर हज़रत खलीफतुल मसीह सानी से ज़िक्र फरमाया कि फ़तेह मोहम्मद की दाई आँख तकरीबन ज़ाया हो चुकी है और आँख की पुतली से लेकर आँख के आखिर तक ज़ख्म है। इस पर हज़रत खलीफतुल मसीह सानी और हज़रत अम्मा जान नुसरत जहाँ बेगम साहिबा के दिलों में दर्द और तरहम पैदा हुआ और दोनों हस्तियों ने आपके लिए दुआ की। रात को हज़रत खलीफतुल मसीह सानी ने रोया में देखा कि आप हजूर के सामने बैठे हैं और आपकी दोनों आँखें सही सलामत हैं। चुनाचे इस बिशारत इलाही के मुताबिक आप बिल्कुल सेहतयाब हो गए। इस बात का तذکرہ इब्तदा में किया जा चुका है कि हज़रत चौधरी साहब बैरून मुल्क जाने वाले पहले मरबी सिलसिला थे। आप 22 जून 1913 को इंग्लिस्तान के लिए रवाना हुए। इंग्लिस्तान पहुँच कर भी आपको बहुत नामसाइद हालात से गुजरना पड़ा, जिसे आपने बड़े सब्र व तहम्मुल اور اللہ تعالیٰ کی رضا میں راضی ہو کر گزارا۔ انگلستان قیام کے دوران آپ کو اللہ تعالیٰ نے بھرپور خدمت دین کی توفیق عطا فرمائی۔ بیسیوں بھٹکی روحیں آپ کے ذریعہ ہدایت کی راہ پر گامزن ہوئیں۔ حضرت خلیفۃ المسیح ثانی کے احکام اور ہدایات کے ماتحت آپ کے ذریعے احمدیت کا پیغام انگلستان، اسکاٹ لینڈ، ویلز، فرانس، اٹلی اور ڈربن تک پہنچا۔ اپریل 1914 میں حضرت خلیفۃ المسیح ثانی کے حکم کے تحت آپ کے ذریعے لندن میں پہلا احمدیہ مرکز دعوت اللہ بھی قائم ہوا۔ اس دوران تقریباً 2 سال کے عرصہ میں دین حق کا پیغام پہنچانے کے لیے آپ نے مختلف سوسائٹیوں، کلبوں اور لائبریریوں میں 150 کے قریب لیکچر دیے، کئی ایک پمفلٹ شائع کیے۔ آپ کے انگلستان میں قیام کے دوران کئی انگریزوں نے احمدیت قبول کرنے کی سعادت پائی۔ فروری 1916 میں آپ ہندوستان واپس آ گئے۔ 1919 میں دوبارہ حضور کے حکم کی تعمیل میں لندن مشن کا چارج لیا۔ چودھری صاحب کے انگلستان میں قیام کے دوران آپ کے کام کی رپورٹس الفضل میں شائع ہوتی رہتی تھیں۔ ایک دفعہ چودھری صاحب ساؤتھ سی انگلستان میں لیکچر دینے کے لیے تشریف لے گئے۔ ایک انگریز ملاقات کے لیے آیا اور بتایا کہ مجھے رویا میں ایک ہندوستانی جو آپ کے علاوہ کوئی اور ہے نے یہ بتایا تھا کہ ساؤتھ سی میں ایک ہندوستانی مومن آئے گا جو تم کو دین حق سکھائے گا۔ چنانچہ یہ نوجوان اپنے ہاتھ سے بیعت فارم پر کر کے سلسلہ احمدیہ میں داخل ہوا۔ انگلستان کے قیام کے دوران ابتدائی ایام میں جب آپ کو کام میں بہت دشواری محسوس ہوئی تو آپ کے مشن کی مخالفت میں رکاوٹیں کھڑی کی گئیں تو آپ آستانہ الہی پر جھک گئے۔ آپ کو الہاماً بشارت دی گئی کہ میاں محمود کی بیعت پشاور سے بہار تک کے لوگ کریں گے، اور پھر آواز آئی اللہ اکبر اللہ اکبر۔ چودھری صاحب فرماتے ہیں، اس کے بعد میں نے دیکھا کہ غیر معمولی طور پر مجھ پر علوم کا انکشاف ہوا اور لیکچر دینے کے لیے میرا سینہ کھول دیا گیا، ورنہ میرے لیے یہ بات بہت مشکل تھی۔ انگلستان سے واپس آنے کے بعد بھی آپ کو مختلف عہدوں پر خدمت دین کی بھرپور توفیق ملتی رہی۔ حضرت خلیفۃ المسیح ثانی کی نظر شفقت آپ پر پڑتی رہتی۔ چنانچہ 1923 میں جب شودی تحریک زور پر تھی تو حضرت خلیفۃ المسیح ثانی نے شودی کو روکنے کے لیے ایک وقت تیار کیا جس کے امیر چودھری صاحب ہی تھے۔ حضرت اما جان اس وقت کو الوداع کرنے کے لیے خود دور تک ساتھ گئیں اور دعاؤں سے رخصت کیا۔ 1940 میں حضرت خلیفۃ المسیح ثانی نے انصار اللہ کی بنیاد رکھی اور حضرت مولوی شیر علی صاحب کو اس کا پریزیڈنٹ مقرر فرمایا اور ان کی اعانت کے لیے 3 سیکٹریان مقرر فرمائے، جن میں سے ایک حضرت چودھری فتح محمد سیال صاحب تھے۔ اسی طرح ایک موقع پر حضرت خلیفۃ المسیح ثانی نے نصرت گرلز ہائی اسکول کے تعلیمی نصاب میں اصلاح کے لیے ایک کمیشن مقرر فرمایا۔ حضرت چودھری فتح محمد سیال صاحب اس کمیشن کے ممبر تھے۔ 1922 میں شہزادہ ویلز کے مملکت ہند میں ورود کے موقع پر حضرت خلیفۃ المسیح ثانی نے ایک کتاب تحفہ شہزادہ ویلز تحریر فرمائی۔ حضور نے شہزادہ کو کتاب دینے کے لیے ایک وفد لاہور بھیجا۔ اس وفد میں حضرت چودھری صاحب بھی شامل تھے۔ اسی طرح جب آل مسلم پارٹیز کانفرنس میں شمولیت کے لیے ایک وفد بھجوایا گیا تو چودھری صاحب اس کا بھی حصہ تھے۔ حضرت چودھری صاحب کو جن مختلف عہدوں پر خدمت کی توفیق ملی وہ درج ذیل ہیں۔ نمبر 1، 1906 انجمن تشہیر الاذہان کے اعزازی ممبر۔ نمبر 2، 1913 تا 1916 انچارج لندن مشن۔ نمبر 3، 1917 تا 1919 افسر سیگہ اشاعت دین حق۔ نمبر 4، 1918 سیکٹری انجمن ترقی دین حق۔ نمبر 5، 1919 تا جولائی 1921 لندن مشن کے امیر۔ نمبر 6، 1922 ناظر تالیف و اشاعت۔ نمبر 7، 1923 تا 1924 امیر وفد برائے شدی تحریک۔ نمبر 8، 1924 نائب ناظر محکمہ انسداد اور ناظر محکمہ انسداد۔ نمبر 9، جولائی 1942 بطور سیکٹری دعوت اللہ وفد دورہ یورپ کے ممبر۔ نمبر 10، دسمبر 1924 تا 1950 ناظر دعوت اللہ۔ نمبر 11، 1931 تا 1932 ناظر تعلیم و تربیت۔ نمبر 12، فروری 1937 نظارت اعلیٰ کا چارج لیا۔ نمبر 13، 1940 سیکٹری مجلس انصار اللہ۔ نمبر 14، 1940 تا 1947 امیر مقامی دعوت اللہ۔ نمبر 15، 1950 ریٹائر ہوئے۔ نمبر 16، 1954 تا 1960 ناظر اصلاح و ارشاد۔ حضرت چودھری صاحب نے ان تمام عہدوں پر فائز ہو کر ایک چست سپاہی کی مانند اپنے فرائض سر انجام دیے۔ آپ ایک وسیع تجربہ رکھنے والے انسان تھے۔ انگلستان کے علاوہ آپ کو مصر، فلسطین اور دمشق، جنوبی افریقہ میں کیپ ٹاؤن اور ڈربن کے سفروں کا بھی موقع ملا۔ ان سفروں کے دوران اللہ تعالیٰ نے آپ کو حج بیت اللہ کا بھی موقع عنایت فرمایا۔ چودھری صاحب کی زندگی میں جو وصف ابھر کر سامنے آتا ہے وہ آپ کی دعوت اللہ ہے۔ آپ مجسم دعوت اللہ تھے۔ آپ کو نہ دھوپ کی پرواہ تھی، نہ بارش کی، نہ بھوک کی اور نہ پیاس کی، بس ایک ہی لگن اور شوق تھا، اور وہ یہ کہ دعوت اللہ کی جائے اور زیادہ سے زیادہ لوگوں کو جماعت احمدیہ میں شامل کیا جائے۔ اسی سلسلہ میں چودھری صاحب نے بہت کام کیا اور کئی ایک جماعتیں قائم کیں۔ چنانچہ آپ ناظر اصلاح اور ارشاد بھی تھے، اس لیے آپ خود مختلف جماعتوں کے دورے کرتے اور لوگوں کو دعوت اللہ کے میدان میں اترنے کی تحریک فرماتے۔ اسی سلسلے میں آپ نے مختلف مقامات پر متعدد لیکچرز بھی دیے۔ آپ کو دعوت اللہ کا اتنا شغف تھا کہ ہر ایک کو دعوت اللہ کرتے۔ حضرت چودھری صاحب 1947 میں پنجاب اسمبلی ہندوستان کے رکن بھی رہے۔ آپ تندہی سے وطن کی خدمت کر رہے تھے کہ 12 ستمبر 1947 کو ایک جھوٹے قتل کے الزام میں آپ کو گرفتار کر لیا گیا اور بعض اور دوستوں کے ساتھ آپ کو قید و بند کی مشکلات سے گزرنا پڑا۔ اس دور سیری میں آپ کی شخصیت کے کئی پہلو واضح ہو کر سامنے آئے۔ جیل میں بھی آپ احمدیوں کے امیر اور امام الصلاۃ تھے۔ آپ روزانہ بعد فجر درس سے قرآن دیا کرتے تھے۔ آپ نے ہر قسم کے مصائب صبر و شکر سے جھیلے۔ آپ کے خدا تعالیٰ سے خاص قرب اور تعلق کے نشان ظاہر ہوئے۔ جیل میں بھی آپ کو اپنے سے زیادہ قادیان کی فکر تھی، وہاں بھی آپ قادیان کی حفاظت کے لیے دعاؤں میں مصروف تھے۔ چودھری صاحب نے دعوت اللہ کو جیل میں بھی جاری رکھا اور کئی بیعتیں کروائیں۔ ایک دفعہ ایک شخص کے بارے میں سب نے فیصلہ کیا کہ وہ کبھی شرارت سے باز نہیں آتا، اس لیے اس کو کوئی منہ نہ لگائے۔ حضرت چودھری صاحب نے فرمایا، نہیں، ایک کام تم سب اپنے ذمہ لے لو، تم دعا کرو اور میں اس کو دعوت اللہ کرتا ہوں، یا تم اس کو دعوت اللہ کرو، میں اس کے لیے دعا کرتا ہوں، اس طرح اس کو چھوڑنا مناسب نہیں، اس پر اتمام حجت کر کے چھوڑو۔ آپ کو اللہ تعالیٰ کی ذات پر کامل یقین تھا۔ بارہا دعوت اللہ کرنے کے لیے چودھری صاحب متعدی بیماروں میں جا بیٹھتے کہ جن سے بیماری پھیلنے کا خطرہ ہوتا ہے، آپ انہیں دعوت اللہ کرتے۔ جب آپ کو دوست منع کرتے تو فرماتے، بیماری میں آدمی کا دل نرم ہوتا ہے، اور جہاں تک بیماری کا تعلق ہے، کیا اللہ تعالیٰ مجھے اس بیماری میں مبتلا کر دے گا؟ بے فکر رہیں۔ جیل کے قیام کے دوران آپ کے ذریعے 50 لوگ احمدیت میں داخل ہوئے۔ اسی طرح ایک دوست بٹالہ کے تھے، انہوں نے چودھری صاحب سے ایک دفعہ پوچھا کہ آپ اتنے مطمئن کیسے ہیں؟ چودھری صاحب نے بتایا کہ مجھے اللہ تعالیٰ نے بشارت دی ہے کہ بخیر و عافیت جیل سے رہا ہو جاؤ گے۔ اس پر اس شخص نے کہا، آپ دعا کریں کہ اللہ تعالیٰ مجھے بھی ایسا اطمینان بخش نظارہ دکھائے۔ چودھری صاحب نے دعا کرنے کا وعدہ کر لیا۔ چند دن بعد اس شخص نے رویا میں دیکھا کہ وہ پاکستان چلے گئے ہیں اور جیل کے دروازے کھل گئے ہیں، رشتہ دار لینے آئے ہیں اور مٹھائیاں تقسیم ہو رہی ہیں۔ اس کے بعد وہ دوست بھی احمدی ہو گئے۔ چودھری صاحب کی شخصیت کا غیر احمدی قیدیوں پر بہت اثر تھا۔ آپ نے انہیں اپنی ایک اور رویا بتائی، قیاموں کے موسم میں وہ رہا ہو جائیں گے۔ وہ لوگ بہت حیران تھے کہ کس طرح ایک شخص اتنے یقین سے اپنے رویا کی بنا پر کہہ سکتا ہے کہ وہ ان کے ساتھ آموں کے موسم میں رہا ہو جائیں گے، حالانکہ حالات نہایت ہی خطرناک تھے اور یہی سمجھا جاتا تھا کہ تمام قیدیوں کو اذیتیں دے کر موت کے گھاٹ اتار دیا جائے گا۔ لیکن تعجب کی بات ہے کہ جب دونوں حکومتوں نے قیدیوں کا تبادلہ منظور کیا تو اس کے لیے کئی تاریخیں مقرر کی گئیں، مگر جب تک آموں کا موسم نہ آیا وہ تاریخیں تبدیل ہوتی رہیں۔ چنانچہ جب 7 اپریل 1948 کو اس خواب کے مطابق سارے قیدی رہا کر دیے گئے تو ان میں سے 54 لوگوں نے بیعت کر لی۔ اسی قید کے دوران چودھری صاحب کی سیرت کا ایک اور روشن پہلو، شفقت علی خلق اللہ، اس طرح سامنے آیا کہ آپ خود قیدیوں کا خیال رکھتے۔ اگر کوئی قیدی بیمار ہو جاتا تو اسے چائے وغیرہ بنوا کر دیتے اور دوا کا انتظام کرواتے اور دودھ وغیرہ کا انتظام بھی کرتے۔ چودھری صاحب تقریباً 6 ماہ اور 26 دن جیل میں رہے اور بہت سی پیاسی روحوں کو احمدیت کے آب حیات سے سیراب کرنے کے بعد باعزت بری ہوئے۔ حضرت چودھری فتح محمد سیال صاحب کی سیرت کا مطالعہ یہی ظاہر کرتا ہے کہ چودھری صاحب ایک خدا رسیدہ انسان تھے، نمازوں کی پابندی کرنے والے، تہجد گزار اور نوافل کے پابند تھے۔ جوانی کے زمانے میں نماز کی پابندی کی وجہ سے کالج والوں میں آپ لوٹے اور جائے نماز والے چودھری کے نام سے مشہور تھے۔ آپ کو اللہ تعالیٰ کی ذات پر کامل توکل تھا، اپنے کام کے لیے پوری کوشش کرتے تھے مگر اپنی کوشش پر کامیابی کے لیے انحصار نہ کرتے تھے، بلکہ یہ یقین رکھتے تھے کہ اللہ تعالیٰ کو اگر منظور ہوگا تو کام ہو جائے، اور کوشش کے ساتھ ساتھ دعاؤں میں لگے رہتے۔ حضرت چودھری صاحب نے وطن کی خدمت میں سیاسی کردار بھی ادا کیا، جس کا آغاز 1935 میں ہوا، جب آپ نے پنجاب اسمبلی میں ممبرشپ حاصل کرنے کے لیے الیکشن میں حصہ لیا اور فتح یاب ہوئے۔ یہ فتح صرف چودھری صاحب کی فتح نہ تھی بلکہ ایک لحاظ سے احرار کے مقابلہ پر احمدیت کی فتح بھی تھی، کیونکہ احمدیوں کے علاوہ دیگر لوگوں نے بھی حضرت چودھری صاحب کو ہی ووٹ دیا، اور اس طرح احراریت کو مسترد کر دیا گیا۔ چودھری صاحب ایک غیور انسان تھے۔ الیکشن کے دنوں میں آپ تحصیل بٹالہ کے ایک رئیس سردار مالک سنگھ کے پاس امداد حاصل کرنے کے لیے گئے تو اس نے کورا جواب دے دیا۔ اس پر آپ نے فرمایا، ہماری کامیابی کا انحصار آپ کی امداد پر نہیں، اصل کامیابی تو اللہ کی مدد سے حاصل ہوگی، تم بے شک پورے زور سے ہماری مخالفت کرو، اگر خدا کی طرف سے ہمارے لیے کامیابی مقدر ہے تو نہ تمہاری امداد مجھے کامیاب کروا سکتی ہے اور نہ مخالفت ناکام کر سکتی ہے۔ چودھری صاحب کو قرآن مجید سے بھی عشق کی حد تک تعلق تھا۔ ایک دفعہ آپ کے گھر چوری ہو گئی جس کی خبر آپ کو نہ ہوئی، بعد فجر آپ نے درس قرآن دینا شروع کر دیا، اندر سے بیگم صاحبہ نے آپ کو چوری کی اطلاع دی مگر آپ بدستور درس میں منہمک رہے، پھر دوبارہ اطلاع دی گئی تو آپ نے فرمایا، میں کیا کروں، چودھری صاحب درس میں اتنے محو تھے کہ سامان کی فکر ہی نہ کی، اللہ تعالیٰ کا ایسا فضل ہوا کہ بعد میں آپ کو چوری شدہ سارا سامان مل گیا۔ چودھری صاحب کی زندگی نہایت سادہ تھی، آپ ہر قسم کا کھانا کھا لیتے تھے، کوئی تکلف نہ کرتے۔ ایک دفعہ ایک گاؤں میں گئے تو گاؤں والوں نے خاطر تواضع کی اور کہا، ہم آپ کو دودھ پلا دیتے ہیں مگر اس میں جاگ لگا دی ہے۔ چودھری صاحب فرمانے لگے، جاگ ہی لگائی ہے، زہر تو نہیں ڈالا، تم لے آؤ، کوئی بات نہیں۔ اسی طرح آپ لباس بھی سادہ زیب تن فرماتے اور مخاطب کی طبیعت کے مطابق کلام کرتے۔ کسی گاؤں میں جا کر جب تقریر کرتے تو دیہاتیوں کی سمجھ کے مطابق عام فہم اور بالکل سادہ الفاظ میں ایسی تقریر کرتے کہ بچوں اور بوڑھوں تک کو آپ کا مضمون یاد ہو جاتا۔ اگرچہ چودھری صاحب بہت تعلیم یافتہ تھے اور بڑے ذمہ دار تھے اور دنیاوی لحاظ سے ایک مقام رکھنے والے تھے اور جماعتی لحاظ سے ایک انتہائی اعلیٰ عہدے پر فائز تھے، مگر اس کے باوجود اپنے غریب ساتھیوں سے اس طرح ملتے اور باتیں کرتے تھے کہ جس طرح دو برابری کے دوست باہم بے تکلف ہوتے ہیں اور ایک دوسرے کا حال دریافت کرتے ہیں، یہاں تک کہ ان کی چھوٹی چھوٹی باتیں اور مسائل بھی دریافت کرتے اور ان کے حل کے لیے مناسب مشورہ بھی دیتے اور اپنی طرف سے ہر ممکن امداد بھی کرتے تھے۔ چودھری صاحب بہت فراخ دل، حوصلہ مند اور مہمان نواز تھے۔ آپ کی انکساری اور مہمان نوازی اس حد تک ہوتی کہ اس خدمت پر مہمان بھی شرما جاتا، اگر کسی مہمان کی تکلیف کا علم ہوتا تو آپ کو بہت دکھ ہوتا۔ آپ اپنے ساتھی کارکنان کو ہمیشہ نصیحت فرماتے کہ حضرت اقدس مسیح موعود علیہ السلام کو خدا تعالیٰ نے بذریعہ الہام فرمایا تھا کہ لا تسائر لخلق اللہ ولا تسم من الناس۔ آپ فرماتے، حضور آئے اور خدا کے پاس چلے گئے، ان الہامات کے مخاطب حضور کے بعد ہم لوگ ہیں، اس لیے ہر آنے والے کو خوش خلقی اور فراخ دلی سے ملو اور ہر آنے والا تم سے مل کر خوش ہو اور اس کا دل تسلی پائے۔ حضرت چودھری صاحب مظلوموں کی مدد کو اپنا فرض سمجھتے تھے اور علاقے کا ہر مظلوم بغیر تفریق، رنگ و نسل و مذہب حضرت چودھری صاحب کو اپنا ہمدرد اور غم گسار سمجھتا تھا۔ مظلوموں کی امداد ایسے رنگ میں فرماتے تھے کہ مظلوم کا ایک پیسہ بھی خرچ نہ ہوتا۔ چودھری صاحب کی سیرت کا ایک اہم پہلو غزِ بصر بھی تھا، آپ ہمیشہ اپنی آنکھوں کو نیچا رکھتے۔ آپ کے وقت میں جو دوست انگلستان میں رہتے تھے بتاتے ہیں کہ آپ سڑک پر چلتے تو اپنی آنکھیں اس قدر نیچی رکھتے कि हादसा का शिकार हो जाने का डर रहता था। चौधरी साहब आखिरी दम तक अपने उन तमाम औसाफ हमीदा के साथ हक का आलम बुलंद करने के लिए कोशां रहे और बिलाखिर 28 फरवरी 1960 को अचानक दिल का दौरा पड़ने से मौलाए हकीकी से जा मिले। आप वफात से कबल बीमार न थे, आप अल्लाह ताला के फजल से मूसी थे। आपका वसीयत नंबर 3480 है। इसी रोज़ दोपहर 4:30 बजे के बाद दारुज़ियाफ़त के सामने वाले घास के मैदान में हज़रत मिर्ज़ा बशीर अहमद साहब MA ने आपकी नमाज जनाजा पढ़ाई और बाद अज़ां बहिश्ती मकबरा रव्वा में क़िताए रफ़क़ा में तदफीन अमल में आई। हज़रत खलीफ़तुल मसीह सानी ने आपको मुफक्कर के लक़ब से नवाजा था। आपकी वफ़ात पर हजूर ने फरमाया, अल्लाह ताला से दुआ है कि वो इन्हें आला इल्लियीन में जगह दे और उनके फरिश्ते उनको लेने के लिए आगे आएं और अल्लाह ताला की बरकतें हमेशा। अल्लाह ताला से दुआ है कि वो इन्हें आला इल्लियीन में जगह दे और उसके फरिश्ते उनको लेने के लिए आगे आएं और अल्लाह ताला की बरकतें हमेशा उन पर और उनके ख़ानदान पर नाजिल होती रहें, आमीन। हज़रत चौधरी साहब ने अल्लाह ताला के फ़ज़ल से मुख्तलिफ़ औक़ात में कुल 7 शादियाँ कीं। अल्लाह ताला ने आपको बेटे भी अता फ़रमाए और बेटियाँ भी, जिनके अस्मा दर्ज ज़ैल हैं, मुकर्रमा आमना बेगम साहिबा, मुकर्रमा आयशा सदीक़ा साहिबा, मुकर्रम चौधरी साले मोहम्मद सियाल साहिब, मुकर्रम चौधरी नासिर मोहम्मद सियाल साहिब दामाद हज़रत खलीफ़तुल मसीह सानी, मुकर्रमा सलमा बेगम साहिबा, मुकर्रमा मुनीरा बेगम साहिबा, मेजर मंसूर अहमद सियाल साहिब, मुकर्रमा अमतु शाफी सियाल साहिबा, मुकर्रम मुजफ़र अहमद सियाल साहिब, मुकर्रमा ताहरा बेगम साहिबा, मुकर्रमा अजीज़ा मुशरा सियाल साहिबा, मुकर्रमा अमतु सलाम साहिबा, मोहतरमा अमतुल हई साहिबा। अल्लाह ताला से दुआ है कि वो महज अपने फ़ज़ल से हमें अपने प्यारों के नक्श कदम पर चलने की तौफीक अता फ़रमाए और हर आन और हर लहजा हमारे प्यारे आका की आंखें हम सब अहमदियों की तरफ से ठंडी रखे और हम सब को इशात दीन हक में हजूर का मोमिन मुआविन बनाए, आमीन।